السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. امریکہ میں کورونا کیسز کی تعداد 70 لاکھ سے تجاوز کر گئی ہے. کورونا سے متاثرہ ملکوں کی عالمی فہرست میں امریکہ کے بعد بھارت ہے, جہاں گزشتہ 24 گھنٹوں میں 86,000 سے زیادہ کیسز رپورٹ ہوئے ہیں. بھارت میں اب تک 92,000 سے زیادہ اموات اور 58 لاکھ سے زیادہ کیسز رپورٹ ہو چکے ہیں. پاکستان میں کورونا کے شکار مزید 7 مریض دم توڑ گئے ہیں, جبکہ 798 افراد میں وائرس کی تشخیص ہوئی ہے. برطانیہ اور اسکاٹ لینڈ میں شراب خانوں پر پابندیاں دوبارہ عائد کر دی گئی ہیں, تاہم شمالی آئرلینڈ میں فی الحال نئی پابندیوں پر غور کیا جا رہا ہے. برطانیہ میں جمعرات کے روز 6,634 نئے کیسز کی تصدیق کی گئی ہے, جو اس ملک میں اب تک ایک دن کے اندر سامنے آنے والی سب سے زیادہ تعداد ہے. فرانس میں جمعرات کے روز پہلی مرتبہ 1,000 سے زائد کورونا مریض ہسپتال کے انتہائی نگہداشت کے یونٹ میں داخل کیے گئے, جبکہ ہالینڈ میں 2,544 نئے کیسز کا انکشاف کیا گیا ہے. برطانیہ میں کورونا وائرس کی ایک ایسی ایپلیکیشن متعارف کرائی گئی ہے, جس سے رابطے میں آنے والے افراد, پرخطر مقامات اور جگہوں کے بارے میں معلومات فراہم کی گئی ہیں جہاں لوگوں کو جانے کی اجازت دی گئی ہو. اس ایپلیکیشن کو جمعرات کے روز انگلینڈ اور ویلز میں لانچ کیا گیا. نیشنل ہیلتھ سروسز کی کرونا وائرس کی ایپلیکیشن ایک ایسے موقع پر سامنے آئی ہے جب برطانیہ کو وبا کی دوسری لہر کا سامنا ہے, اور وہاں ان دنوں روزانہ کی بنیاد پر کیسز کی تعداد اس کے قریب پہنچ رہی ہے جتنی پہلی لہر کے عروج کے دنوں میں تھی. لندن میں عہدیداروں نے بتایا ہے کہ لندن پولیس اسٹیشن کے اندر جمعے کی صبح ایک پولیس آفیسر اس وقت گولی لگنے سے ہلاک ہو گیا جب وہ ایک مشتبہ شخص کو حراست میں لے رہا تھا. لندن میٹروپولیٹن پولیس نے بتایا ہے کہ یہ واقعہ شہر کے جنوب میں کرائیڈون حراستی مرکز میں مقامی وقت کے مطابق صبح 2:15 پیش آیا. بی بی سی برطانوی خبر رساں ادارے نے بتایا ہے کہ 23 سالہ مشتبہ شخص حراست میں لیا جا رہا تھا جب اس نے ہتھیار نکالا اور آفیسر پر گولیاں چلائیں. اس کے بعد اس نے خود پر بھی گولیاں چلائیں. عہدیداروں نے بتایا کہ پولیس کی طرف سے کوئی ہتھیار استعمال نہیں کیا گیا. پولیس نے بتایا کہ مشتبہ شخص کا لندن ہسپتال میں علاج کیا جا رہا ہے, جہاں اس کی حالت تشویشناک ہے. امریکہ اور چین اور روس کے درمیان بڑھتے ہوئے اختلافات اقوام متحدہ کے جنرل اسمبلی اجلاس کی سائیڈ لائنز پر نمایاں طور پر دیکھے گئے ہیں, اور خیال کیا جا رہا ہے کہ ان کے 22 بین الاقوامی سطح پر کرونا وائرس کے خلاف ہونے والی کوششیں متاثر ہو سکتی ہیں. جنرل اسمبلی کا سالانہ اجلاس اس مرتبہ کرونا وائرس کے 22 ورچوئل انداز میں منعقد ہو رہا ہے, اور اس میں COVID-19 کو پھیلنے سے روکنے کے لیے بین الاقوامی اقدامات پر خاص توجہ دی جا رہی ہے. حماس اور فتح تحریک کے درمیان 4 سال بعد فلسطین میں انتخابات کرانے کا معاہدہ طے پا گیا ہے. حماس کے سیاسی سربراہ اسماعیل ہانیہ اور فتح تحریک کے سربراہ اور فلسطین کے صدر محمود عباس کے درمیان جمعرات کو ترکی میں طے پانے والے معاہدے کے تحت 6 ماہ کے اندر انتخابات کرائے جائیں گے. فتح کے سینئر رہنما جبریل رجوک نے بتایا کہ ہم پہلے پارلیمانی انتخابات اور پھر صدارتی انتخابات کرانے پر متفق ہو گئے ہیں, جس کے بعد فلسطین لبریشن آرگنائزیشن کی مرکزی کونسل تشکیل دی جائے گی. فلسطین میں آخری مرتبہ انتخابات 2006 میں ہوئے تھے, جن میں حیران کن طور پر حماس کو بھاری اکثریت سے کامیابی ملی تھی. استنبول سے خبر رساں ادارے AFP کو ٹیلی فون پر صالح نے بتایا کہ اس مرتبہ فریقین کے درمیان حقیقی معاہدہ ہوا ہے. تقسیم نے ہمارے قومی مقصد کو نقصان پہنچایا ہے, لہذا ہم اختلافات ختم کرنے کی کوشش کر رہے ہیں. بھارت میں 11 پاکستانیوں کے مبینہ پراسرار قتل کی تحقیقات کے لیے ملک بھر سے ہندو برادری سے تعلق رکھنے والے افراد نے اسلام آباد میں بھارتی ہائی کمیشن کے سامنے دھرنا دیا. اس احتجاج میں پاکستان کے مختلف علاقوں, بالخصوص سندھ سے بڑی تعداد میں ہندو برادری سے تعلق رکھنے والے افراد و خواتین شریک ہوئے. احتجاجی مظاہرین کا مطالبہ تھا کہ بھارتی حکومت پراسرار طور پر قتل ہونے والے ان افراد کی تحقیقات کر کے ملزمان کو سزا دے. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوتا ہے.
السلام علیکم. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں سادیہ زیبرانجھا. आज के शो में आप सुनेंगे एंटरटेनमेंट राउंड अप, आपके मैसेजेस, और मारिया आपके साथ ब्यूटी टिप्स शेयर करेंगी, और बातचीत होगी फिल्म और टेलीविजन के अदाकार, हिदायतकार, प्रोड्यूसर और राइटर मोहम्मद एहतियामुद्दीन साहब से। थोड़ा सा एहतियामुद्दीन साहब के बारे में आपको बताती हूँ कि उनकी शॉर्ट फिल्म शाहरुख खान की मौत और मैं 5:15 बजे आई थी को सन 2005 और सन 2006 के कारा फिल्म फेस्टिवल में नुमाइश के लिए पेश किया गया था। उनके ड्रामे सदके तुम्हारे, असीरजादी, उडारी और चमेली को अवार्ड्स में नामजदगी भी मिली और उन्होंने अवार्ड्स भी जीते। इनकी हिदायतकारी में बना ड्रामा आंगन भी बहुत मकबूल हुआ। तो आप सुनेंगे एहतियामुद्दीन साहब से हमारी बातचीत। ये वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस है और मैं हूँ सादिया जिब्रान झा। एहतियामुद्दीन साहब हमारे साथ हैं जी, बहुत शुक्रिया आपका। अभी इस वक्त कोरोना की जो सूरत हाल है, क्या कोई ड्रामा या फिल्म का काम चल रहा है?
अस्सलाम वालेकुम। सबसे पहले तो तमाम सामईन की खिदमत में मेरा आदाब अर्ज है। पाकिस्तान में अल्हम्दुलिल्लाह हालात बेहतर हुए हैं और रमज़ान के बाद ड्रामा इंडस्ट्री ने तो अपना काम शुरू कर दिया था, क्योंकि टेलीविज़न और रेडियो और वो जो रोज़ का जो सिलसिला है काम का, वो रुक तो नहीं सकता किस तरह से, और उनको कुछ ना कुछ तो दिखाना होता है, कुछ बताना होता है, तो वो अपने काम का आगाज़ उन्होंने कर दिया था, और लेकिन स्ट्रिक्ट SOPs को फॉलो करते हुए, उसके बावजूद यहाँ पे जो है वो काफ़ी ऐसे केसेस भी निकले, तो जिसकी वजह से फिर वो पूरा स्टाफ को जो है फिर उनके टेस्ट वेस्ट करवाए गए और मुख्तलिफ चैनल्स में परेशानियाँ हुई और इस तरह की चीज़ें हुई, लेकिन काम तो करना ही है और इंसान जो है वो रुकता तो है नहीं।
इत्याम साहब, आप जिस माहौल में पले बड़े, इसमें आपके इर्द गिर्द लिखारी तो मौजूद थे ही, थिएटर और लिटरेरी माहौल भी था, तो इसकी वजह से आप आज यहाँ हैं, या वो सब ना भी होते तो आप यही कर रहे होते?
अच्छा, ये कहना तो मेरे ख्याल है मुश्किल ही होगा कि अगर ये सब कुछ नहीं होता, इर्द गिर्द ऐसा माहौल नहीं होता, तो क्या भी वही कर रहा होता। मेरा ख्याल है माहौल का तो असर होता है इंसान पर, और मेरे इर्द गिर्द भी काफ़ी ऐसा रहा कि बचपन से मैंने ऐसे लोगों के सामने मैं बड़ा हुआ कि जो बहुत बड़े बड़े नाम थे, जिसमें मेरे सबसे पहले तो मेरे नाना अब्दुल रहीम फजल गुलबरगवी, उनको हमने अपने सामने देखा, उनके जो हम असर शोरा थे उनको हमने देखा, उनके अपने घर में महफिलें देखी, और तो तमाम शोरा हजरात और तमाम नकाद मेरे नाना के घर आते थे और हम वो महफिलों में हम भी देखा करते थे, उन महफिलों में बैठा करते थे। उसके अलावा ड्रामे के शोबे में ख्वाजा मोइनुद्दीन साहब को देखा, उनको ड्रामा डायरेक्ट करते हुए भी देखा, उन तमाम फनकारों को देखा जो उनके ड्रामों में काम करते थे, और वो बहुत बड़े बड़े नाम थे। तो माहौल का असर तो होता है, और जैसे कोई फूल पौधा पेड़ कोई भी आबो हवा से मुतासर होता है, इसी तरह से इंसान भी जो है वो अपने अतराफ के माहौल से मुतासर होता है। लेकिन वो जो कहते हैं ना कि सबसे इम्पोर्टेंट चीज़ ये होती है कि आपके पास एक शौक़ और एक जज्बा जो है, कुछ करने की लगन जो है, वो भी बड़ी इम्पोर्टेंट रोल प्ले कर रही होती है। मतलब उसमें ज़रूरी नहीं कि आप माहौल में पैदा हों, क्योंकि इंसान तो बहरहाल मूव कर सकता है, कहीं अगर माहौल मैसर नहीं है तो वो जगह से उस जगह पे ज़रूर जा सकता है कोशिश करके कि जहाँ माहौल मैसर हो, अगर सीखने का जज्बा और लगन हो तो। ये तो खुशकिस्मती होती है उन लोगों की कि जिनको माहौल मैसर आ जाता है, लेकिन जिनके पास वो नहीं है और उनके अंदर शौक़ और जज्बा और लगन होता है, तो वो भी माहौल तलाश कर ही लेते हैं। तो अगर मेरे इर्द गिर्द ऐसा माहौल था, और तो फिर मैंने उसके अंदर इजाफा यूँ किया कि ज़ाहिर है लोग हमेशा साथ नहीं होते, कुछ आपकी ज़िंदगी से चले भी जाते हैं तो उनकी जगह फिर कोई और लेता है, फिर आप फिर इसी तरह से अपना एक हलका बढ़ाते चले जाते हैं। तो फिर मैंने भी कोशिश की, क्योंकि शौक़ मुझे हमेशा से रहा इस तरह के चीज़ों का, और मैं चाहता था कि मैं ये काम करूँ। कहानियाँ सुनाने का बड़ा शौक़ था, तो वो कहानियाँ पढ़ना भी, पढ़ाना भी, और उसको सुनना भी, और मुख्तलिफ किताबें पढ़ना, और इस तरह की महफिलों में जाना, थिएटर देखना, ये तमाम चीज़ें शौक़ में रही, शौक़ का था सिलसिला, और ख़ुद भी इसी तरह से कुछ करने की लगन। तो वो कहते हैं ना कि शौक़ को रहनुमा बनाया था, आप ही आप कट गए रास्ते, तो ये आप ही आप जो रास्ते कटते हैं وہ شوق کی وجہ سے کٹتے ہیں.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے آپ سن رہے ہیں یہ شو. میں ہوں سعدیہ زبران جھا اور آپ گفتگو سن رہے ہیں فلم اور ٹیلی ویژن کے اداکار پروڈیوسر ڈائریکٹر احتشام الدین صاحب کی. خود کو اداکار سمجھتے ہیں, ڈائریکٹر, پروڈیوسر یا لکھاری, یعنی ان میں سے کون سا کام کرنا آپ کو سب سے اچھا لگتا ہے؟ کوئی ایک کام کرنا ہو تو کیا کریں گے؟
اگر سچ پوچھئے تو یہ جو تمام چیزیں آپ نے کہی نا, ان میں سے میں خود کو کچھ بھی نہیں سمجھتا. نہ اچھا اداکار, نہ اچھا پروڈیوسر, نہ اچھا ڈائریکٹر, نہ اچھا لکھاری, کیونکہ ابھی ہم سیکھنے کے مراحل میں ہیں اور ہم بہت پیچھے ہیں پوری دنیا سے. کیونکہ سب سے پہلے تو آپ اسیس کرتے ہیں کہ آپ کہاں کھڑے ہیں, دنیا کہاں کھڑی ہے, اور پھر جب آپ وہ تمام جائزہ لے لیتے ہیں تو پھر آپ کو اندازہ ہوتا ہے کہ ابھی آپ بہت پیچھے ہیں. اور اس پیچھے ہونے کی بہت ساری وجوہات ہیں. یہ ہماری بدقسمتی رہی ہے, ہم کاموں کو ادھورا چھوڑتے آئے, کبھی کچھ کیا کبھی کچھ کیا. جیسے کہ فیض نے کہا تھا نا کہ وہ لوگ بہت خوش قسمت تھے جو عشق کو کام سمجھتے تھے یا کام سے عاشقی کرتے تھے. ہم جیتے جی مصروف رہے, کچھ عشق کیا کچھ کام کیا, کام عشق کے آڑے آتا رہا اور عشق سے کام الجھتا رہا, اس لیے تنگا کر ہم نے دونوں کو ادھورا چھوڑ دیا. تو یہ پاکستان کی تاریخ میں رہا ہے کہ ہم بہت سارے کاموں کو ادھورا چھوڑتے آئے. تو ہم نے کوئی ادارے نہیں بنائے ابھی پچھلے 10 سالوں میں. یہ کچھ بہتری اس لیے آئی کہ ناپا کے نام سے ایک نیشنل اکیڈمی آف پرفارمنگ آرٹس کے نام سے ایک اکیڈمی بنائی گئی, جہاں پہ تھیٹر کی ترویج کے لیے بھی اور اس کی تعلیم کے لیے بھی کام کیا جا رہا ہے. وہاں سے اداکار پڑھ کے نکلتے ہیں, ہدایت کار پڑھ کے نکلتے ہیں, اور لکھنے والے جو ہے وہ سیکھتے ہیں لکھنا, میوزک جو ہے وہ اس کی تعلیم دی جاتی ہے. تو اب کچھ بہتری اس حوالے سے آہستہ آہستہ آ رہی ہے اور آئے گی انشاءاللہ. دوسری بات یہ کہ آپ نے مجھ سے پوچھا کہ یہ جو کام ہے اس میں سے اگر آپ کوئی ایک کام کریں تو وہ کون سا ہوگا. تو یہ بڑا مشکل سوال ہے کہ ایک کام اس میں سے چنوں, کیونکہ مجھے اداکاری میں بھی مزہ آتا ہے, مجھے ہدایت کاری میں بھی مزہ آتا ہے, مجھے لکھنے میں بھی مزہ آتا ہے. یہ ڈپینڈ کرتا ہے کہ میرا موڈ کیا ہے, اور اگر اچھا رول ہوتا ہے تو میں ایکسیپٹ بھی کر لیتا ہوں, کر بھی جاتا ہوں. اگر اچھی کہانی کو مجھے ہدایت کاری کے فرائض سونپے جاتے ہیں تو مجھے وہ بھی اچھا لگتا ہے کہ میں یہ اس کو میں اپنے طریقے سے سناؤں کہانی کو. لیکن اب یہ کہوں کہ اگر ان سب میں سے ایک چننا ہو تو یہ بڑا مشکل ہو جاتا ہے. تو پھر میں شاید یہ کروں کہ میں نہ اداکاری کروں, نہ ہدایت کاری, نہ ہی میں لکھوں, بلکہ میرے ذہن میں جو کہانی آ رہی ہے وہ میں چند لوگوں کو جمع کر کے سنا دوں. یہ میں خیال ہے میں کروں گا.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام ہمارے فیس بک پیج facebook.com/voaurdu پر بھی براہ راست دیکھ سکتے ہیں.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے آپ سن رہے ہیں یہ شو. میں ہوں سعدیہ زبران جھا اور آپ گفتگو سن رہے ہیں فلم اور ٹیلی ویژن کے اداکار پروڈیوسر ڈائریکٹر احتشام الدین صاحب کی. آپ خود کیا شوق سے دیکھتے ہیں, ڈرامہ, فلم یا کتابیں وغیرہ پڑھتے ہیں؟
اچھا, یہ ٹوٹلی جو ہے یہ بھی موڈ پہ ڈپینڈ کرتا ہے کہ کیا کرنے کا دل چاہ رہا ہے اس وقت. وقت ہو اور ٹی وی پہ کوئی ڈرامہ چل رہا ہو تو وہ بھی دیکھ لیتے ہیں, لیکن عموماً ڈرامے کا سب سے کم وقت ملتا ہے, کیونکہ ڈرامہ ایک خاص وقت پہ چلتا ہے ٹی وی پہ. تو اس کے بعد یہ ہوتا ہے کہ جس ڈرامے کی تعریف سن رہے ہوتے ہیں یا جس کے بارے میں بات ہو رہی ہوتی ہے, تو پھر اس کو ہم وہ آج کل یوٹیوب پہ اپلوڈ کر دیتے ہیں ڈرامے کو, تو اس پہ جا کر ہم دیکھ لیتے ہیں, اس کو فالو کرتے ہیں. لیکن یہ ڈرامہ جو ہے وہ سب سے کم. اگر فلم اور کتابوں کی بات کی جائے تو کتابیں تو یہ ہے کہ روز کا ہی ایک معمول ہے تقریباً, کچھ نہ کچھ پڑھ کر ہی نیند آتی ہے. تو کوئی 8-10 صفحے ہی اس سے ہی کوئی نہ کوئی کتاب ضرور پڑھ رہا ہوتا ہوں. اور فلم کا یہ ہے کہ اس کا مجھے ڈیٹس کا پتہ ہوتا ہے, کن تاریخوں میں ریلیز ہو رہی ہیں ان کو فالو کرتا ہوں, اور پھر ان تاریخوں میں اگر وہ پاکستان میں ریلیز ہوتی ہیں تو کبھی سنیما جا کر بھی دیکھ لیتے ہیں, ورنہ پھر اس کی کوئی نہ کوئی صورت دوسری نکلتی ہے کہ یا تو کسی پورٹل پہ آتی ہے, یہ ریلیز ہوتی ہے, یا اس کی ڈی وی ڈی آ جاتی ہے, یا کوئی جس بھی طریقے سے. فلمیں دیکھنے کا شوق ہے, اور موسٹلی وہ فلمیں جو نہیں دیکھیں تو ان کو بھی کہیں نوٹ کر کے رکھ لیتا ہوں کہ ہاں کبھی موقع ملا تو یہ دیکھوں گا, جب موقع ملتا ہے تو وہ فلم بھی دیکھ لیتا ہوں. تو بہت ساری ابھی جیسے کرونا کے زمانے میں, یہ جو کووڈ 19 کا جو لاک ڈاؤن ہے, उस लॉकडाउन में मैंने बहुत सारी ऐसी फिल्में देखी, जो देख भी चुका था और जो नहीं देखी थी उनको भी हासिल किया कहीं ना कहीं से और उनको देखने की कोशिश की। तो वो फिल्में और किताबें ये ज़्यादा है, ड्रामा थोड़ा कम है। अब आप ये कहेंगे मैं ड्रामे इतने डायरेक्ट करता हूँ, ड्रामे जो है वो सबसे कम देखता हूँ, तो वो एक्चुअली वक्त का सिलसिला है सबसे ज़्यादा, क्योंकि बहुत ज़्यादा तवील चीज़ भी जो है वो नहीं देख पाता वक्त की कमी की वजह से। लेकिन बेहतर जो भी काम हुआ है, जिसके बारे में सुना है, जिसे लोग पसंद कर रहे हैं, वो ज़रूर देखने की कोशिश करता हूँ।
जी एथियामुद्दीन साहब, आपसे मैं ये जानना चाहूंगी कि ड्रामों के मौजूद पर काफी सवालात उठाए जा रहे हैं। अमूमन कहा जाता है कि ऐसे ही ड्रामे लोग देखना पसंद करते हैं, फैसला क्या टीआरपी करती है या आप समझते हैं कि नाजर को ये फैसला करने देना चाहिए?
मौजूद तो कम हैं, हम बहुत सारे मौजूद पर कलम ही नहीं उठा रहे हैं, और जो आप कह रही हैं कि मौजूद पर काफी सवाल उठाए जा रहे हैं, तो बहुत सारी कहानियां ऐसी हैं जो हम सुनाना चाहते हैं लेकिन हम सुना नहीं पाते, और उसकी भी वजूहात हैं। वजूहात मेरा ख्याल है कि शायद हम ऐसा हुआ है कि पिछले कोई 30-35 सालों में कि हम अच्छी कहानी से हम खौफ खाने लगे हैं या डरने लगे हैं, क्योंकि शायद मफादात जो है वो बहुत सारी कहानियों से लड़ने लगे हैं, और कहीं ना कहीं जाके कहानी लड़ जाती है, तो उससे बचने के लिए फिर जो बनाने वाला है वो इन तमाम मसाइल से बचने के लिए कोशिश करता है कि वो कहानियाँ सुनाई जाएं जिनमें ज़्यादा परेशानी ना हो उसे। तो उमूमन जो टीआरपी है उसी को नाजर का फैसला भी समझ लिया जाता है, क्योंकि ज़ाहिर है जो कहानियाँ दिखाई जा रही हैं उन्हीं पर वो लोग तो कुछ ना कुछ तो उनको देखना है तो वो देखेंगे, और जब वो देखते हैं तो फिर वो टीआरपी उसी से जनरेट होती है, और फिर उसके बाद उसी को नाजर का फैसला भी समझ लिया जाता है, और फिर अगर कोई एक चैनल की कोई चीज़ हिट होती है तो वो दूसरा चैनल भी कोशिश करता है कि उसी तरह के मौजू के ऊपर कोई ना कोई चीज़ की जाए, ताकि वो चूँकि नाजरीन पसंद की गई तो ये वही समझते हैं कि ये भी पसंद की जाएगी। ये वैसे तरीक़ेकार गलत है, वजह उसकी है कि ये जो टीआरपी का सिलसिला है ये भी मैं समझता हूँ कि मुस्तनद मेरे हिसाब से नहीं है, क्योंकि आप चंद ही घरों में आपने वो मीटर्स लगाए हुए हैं जहाँ से आपको पता चलता है कि लोग क्या देख रहे हैं, तो इतने सारी यानी आबादी में अगर आप चंद घरों से एक जायज़ा लेकर आप उसके ऊपर अपनी वो कायम कर लेते हैं तो वो मेरे ख्याल है कि गलत है। जो डायरेक्ट टू होम वाला सिलसिला है उसमें अलबत्ता ये पता चल सकता है कि पूरी इस वक्त पाकिस्तान में क्या सूरत हाल है, कौन क्या देख रहा है, किस, तो वहाँ हमें जाना होगा। लेकिन लोग क्या देखना चाहते हैं ऐसा हरगिज़ नहीं कि लोग जो हैं वो चंद ही चीज़ें देखना चाहते हैं, ये गलत फहमी है। आप उनको डाइवर्सिटी देंगे तो उनका भी यानी वो चीज़ बढ़ेगी कि हाँ ये भी ऐसा भी होता है ऐसा भी होता है, और आजकल तो दुनिया भर की चीज़ें जो हैं वो देखने को मिलती हैं नाजर को। तो आप ये देखें ना कि पाकिस्तान टेलीविज़न के ज़माने से जो चीज़ शुरू हुई उसकी एक ऑडियंस थी, उसके बाद फिर सैटेलाइट चैनल्स आए और उनकी भी एक ऑडियंस बनी, चीज़ आगे गई, लेकिन उसके बाद फिर दुनिया तब्दील हुई है, पोर्टल्स आ गए हैं और दुनिया भर का मवाद आपको जो है और दुनिया भर के मौजूद पर आपको जो है चीज़ें मिलती हैं देखने के लिए, फिल्मों की सूरत में, ड्रामों की सूरत में, सोप्स की सूरत में या और दूसरी सूरतों में। तो वो जब नाजर देखता है और उसके पास वो दस्तरस है कि वो तमाम दुनिया की चीज़ें देख सकता है तो फिर वो दूसरी अनक लग जाती है। पहले तो आपके पास एक ही अनक थी जिससे आप अपनी चीज़ देख रहे थे, तो वहाँ आप अच्छा बुरा जैसा भी है आप चल रहे थे, लेकिन जब आपके पास आपने वो अनक लगाई जिससे आप दुनिया भर का काम देखा तो फिर आपका भी जो है वो शौक़ भी बढ़ा, मुख्तलिफ़ कहानियाँ सुनने का आपका रुझान भी बढ़ा, और आप भी आप ये भी चाहते हैं कि आपके पास से भी कोई ऐसी चीज़ हो। तो ये ऑडियंस के अंदर तो यकीनन ये ख्वाहिश है कि हर तरह की कुछ कहानी हो। जैसे जब मैंने उडारी किया था तो मौजू जो है वो ऐसा था کہ جس سے سب ڈر رہے تھے اور ایک طریقے سے ٹیبو ہمارے معاشرے میں کہ اس موضوع پہ نہ کوئی بات کر سک کی جا سکتی تھی, نہ اس کے اوپر کوئی سوال اٹھایا جا سکتا تھا, نہ کوئی بات کسی سے اس حوالے سے کی جا سکتی تھی. اس موضوع کو جب ہم پردے پر لے کر آئے ٹی وی کے تو لوگوں کو کافی پریشانی بھی رہی اس حوالے سے کہ ذرا سا موضوع ایسا ہے, لیکن پھر بھی وہ دیکھنا چاہتے تھے کیونکہ موضوع جو ہے وہ اس سے سب ریلیٹ بھی کر رہے تھے اور سب کو اندازہ تھا کہ بڑا حساس موضوع ہے جس پہ بات ہو رہی. تو جو ہمارا ادارہ ہے پیمرا, اس کو کچھ لیٹرز گئے اس حوالے سے کہ یہ کچھ بہتر چیز نہیں آ رہی ہے ٹیلی ویژن پہ, تو انہوں نے ایک کلیریفیکیشن لیٹر ایشو کیا ہم ٹیلی ویژن کو کہ یہ آپ کیا دکھا رہے ہیں. تو جس پہ خوشی اس بات کی ہے کہ لوگوں نے اس کو ڈیفینڈ بھی کیا اور لوگوں نے کہا کہ ہم دیکھنا چاہتے ہیں, یہ وہ حساس موضوع ہے جس کو سب کو دیکھنا چاہیے, نہ صرف بلکہ اپنے بچوں کو بھی دکھانا چاہیے کیونکہ اس سے ان کا مستقبل جو ہے وہ محفوظ ہو جاتا ہے. تو یہاں پہ ہم کو اندازہ ہوتا ہے کہ آڈینس جو ہے وہ دیکھنا چاہتی ہے, صرف سنانے والا جو ہے وہ ذرا ڈر رہا ہے.
آپ نے بھی تو خدیجہ مستور کی کلاسک ناول آنگن پر ڈرامہ بنایا, کیسا رسپانس ملا آپ کو؟
جی ہاں, خدیجہ مستور کا جو ناول تھا آنگن وہ ایک کلاسک ناول ہے اور 1960 میں اس کو آدم جی ایوارڈ ملا تھا ادب کا پاکستان میں, اور کافی عرصے سے اس کے بارے میں ہم نے سوچا تھا پھر اس کو بنایا تھا. رسپانس تو اس کا جنہوں نے دیکھا انہوں نے اس کو سراہا اور پسند بھی کیا, اور لیکن بہت ساری آڈینس سے وہ مس ہو گیا. مطلب آج کل کا جو ناظر ہے وہ ویسا ناظر نہیں ہے جو آج سے کوئی 15 سال پہلے یا 20 سال پہلے ہوا کرتا تھا, جو اسی وقت پہ ڈرامہ دیکھ لیتا تھا جس وقت وہ نشر ہوتا تھا, کیونکہ اب ان کے پاس ایک آپشن ہے کہ وہ یوٹیوب پہ اس کو ایک ساتھ دیکھ سکتے ہیں, اپنے وقت کے حساب سے دیکھ سکتے ہیں, جب چاہیں دیکھ سکتے ہیں, تو وہ اپنے حساب سے دیکھنا چاہتے ہیں سب. اور یہ چینل نے اس کو, مطلب میرے لیے تو میں سمجھتا ہوں بدقسمتی رہی کہ آنگن جیسا پلے جسے میرے کافی ہم نے محنت سے بنایا تھا وہ جو ہے جب ٹی وی پر نشر ہوا تو بہت سارے لوگوں نے اسے نہیں دیکھا, لیکن اگر وہ یوٹیوب پہ اسے اپلوڈ کیا جاتا تو یقیناً وہ لوگ اس کو دیکھتے اور دیکھا جاتا وہ. تو یہ اس کے ساتھ ذرا سا گڑبڑ ہو گئی, ورنہ اس کا رسپانس تو جن لوگوں نے اس کو دیکھا انہوں نے اچھا رسپانس دیا, اور تھوڑا سا یہ تھا کہ آپ ایک پیریڈ میں چلے گئے تھے اور آپ نے ایک ویسی کہانی دیکھی جو پارٹیشن کے حوالے سے تھی, جو جب پاکستان بنا اس حوالے سے بات ہو رہی تھی اور تحریک آزادی کی بات ہو رہی تھی, تو اس میں ڈائیورسٹی تھی ایک طریقے سے, کیونکہ میں سمجھتا ہوں کہ ناولس کے اوپر بہت کم کام ہوا ہے اور پھر اس طرح کے جو کہ پیریڈ پیسز ہیں ان کے اوپر بھی بڑا کم کام ہوا ہے. تو میں نے ایک سیریز کی تھی پارٹیشن اسٹوریز کے نام سے جو پی ٹی وی پہ چلی تھی, وہ میرے شروع کے کاموں میں سے کام تھا, تو وہ کافی پاپولر ہوئے تھے وہ سارے پلیز, وہ میں نے علیحدہ اسٹوریز کی تھی, تو وہ تجربہ کام آیا تھا اس کے اندر اس ڈرامے کے دوران, کیونکہ پیریڈ پیس میں آپ کو اس ایسی جگہوں کا انتخاب کرنا پڑتا ہے جہاں کم وقت رکا ہوا نظر آئے, مطلب لیول پہ آپ دیکھتے ہیں تو اس میں وہ ساری چیزیں کریٹ کر سکتے ہیں, ہمیں کچھ بنی بنائی چیزوں کے اوپر ہمیں انحصار کرنا پڑتا ہے, تو ہم ان جگہوں پہ جا کے شوٹ کرتے ہیں جہاں پہ وہ ماحول ہمیں ویسا مل جائے جیسا ماحول. جو ناظر ہے پاکستانی ڈرامے کا وہ ہر قسم کی چیز دیکھنا چاہتا ہے, تو یہ کوشش تھی ہماری کہ اس طرح کی کوئی چیز کی جائے جو کہ جو اس وقت چل رہے ہیں ڈرامے ان سے تھوڑا سا علیحدہ ہو. تو یہ چونکہ اب یوٹیوب پہ نہیں ہے, تو جب بھی یہ یوٹیوب پہ آئے گا تو یہ پھر ہمیشہ کے لیے لوگوں کے لوگ اس کو کبھی بھی دیکھ سکتے ہیں, تو اس کی آڈینس پھر مجھے لگتا ہے کہ اس وقت بنے گی جب لوگوں کی دسترس میں ہوگا اور لوگ اس کو دیکھنا چاہیں گے. تو یہ چیز ہے, رسپانس مجھے جن لوگوں نے دیکھا ان سے مجھے کافی اچھا رسپانس ملا اس پلے.
یہ وائس آف امریکہ ہے, आप हमारे प्रोग्राम हमारे फेसबुक पेज facebook.com/voaurdu पर भी बराहे रास्त देख सकते हैं।
फिल्म मालिक में आपकी आवाज को बहुत सराहा गया, आप समझते हैं ये उतार चढ़ाव और लबोलहजा थिएटर की वजह से है?
अच्छा, थिएटर का भी अमल दखल रहा है, और ये कहना गलत नहीं होगा कि बहुत सारे लोगों को सुनकर भी जो है आप सीखते हैं, और हम अपने बचपन से बहुत सारे ऐसे सदाकारों को सुनते रहे जिनके आवाज़ में उतार चढ़ाव था और जो जज्बात की मुकम्मल अक्कासी करते थे अपनी आवाज़ के थ्रू। तो यानी बचपन से हम रेडियो के हवाले से भी, टेलीविज़न के हवाले से भी और थिएटर के हवाले से भी बहुत सारे ऐसे लोग थे जिनकी आवाज़ जो है वो हम उनकी आवाज़ से उनके लबो लहजे को हमने सीखने की कोशिश की। उसमें सर फहरिस्त जो हैं वो अगर कहा जाए तो गलत नहीं होगा कि ज़िया मोहिद्दीन साहब को सुन के उनके उर्दू के लबो लहजे को और उनका उनके तलफ़ को हम कोशिश करते हैं कि उन जैसा बोलें, उन जैसा पढ़ने की कोशिश करें। इसके अलावा जैद बुखारी साहब थे रेडियो पाकिस्तान के, उनका लबो लहजा और उनका स्टाइल जो था बहुत खूबसूरत था। सलीम अहमद साहब थे, बहुत ही खूबसूरत आर्टिस्ट थे, वो भी बड़ी ज़बरदस्त बात कर। बहुत सारे कुछ न्यूज़ कास्टर्स भी थे, विरासत मिर्ज़ा का नाम उनमें सर फहरिस्त है, वो बहुत खूबसूरत खबरें पढ़ा करते थे और क्या लहजा और क्या तलफ़ुज़ हुआ करता था। इसी तरह से हमारे अगर एक्टर्स की बात करें तो उसमें तलत हुसैन साहब बहुत खूबसूरत उनका लहजा आवाज़ का उतार चढ़ाव, और उनसे बहुत कुछ मिला हमें, हमने उनको सुना, देखा, रेडियो के प्लेस में भी सुना, टेलीविज़न के प्लेस में भी देखा और थिएटर में भी देखा उनको। फिर हमारे उस्ताद खालिद अहमद साहब थे जिन्होंने हमें वॉइस ट्रेनिंग हमारी करवाई थिएटर के ज़माने में, जब हम थिएटर शुरू कर रहे थे, और जब भी कोई नया थिएटर होता था तो वो हमारी वॉइस एक्सरसाइजेज जो है वो होती थी, और किरदार के हिसाब से हम अपनी आवाज़ को तब्दील करना या उसके अंदर कोई जो रंग डालने होते थे वो रंग डालने के तरीके हमने सीखे। तो ये अच्छे उस्तादों का समझें आप एक तरीके से हमें उनकी तरफ से तोहफा है समझ लें। उनमें से एक जो अगर कहेंगे तो खालिद अहमद साहब से तो हम बाज़ाब्ता सीखते रहे, बाकी सब का काम जो है वो हम देख के हम सीखते रहे और उन जैसा करने की कोशिश करते हैं। तो अगर मालिक फिल्म में आवाज़ के उतार चढ़ाव की बात करेंगे तो थिएटर भी उसमें आता है, उसमें रीडिंग्स भी आती हैं, उसमें इन तमाम लोगों के काम को देख के सीखने का भी एक तरीका, उसकी वजह से शायद हमारा काम अच्छा लगने लगा लोगों को। ये सारा उनकी समझ लें आप तरीके से उनकी देन है, उन लोगों की जिन्होंने अच्छा काम किया अपनी ज़िंदगी में।
आजकल जब इतने चैनल्स हैं और उसी हिसाब से ड्रामे भी बन रहे हैं, फनकारों में क्या कमी महसूस करते हैं, या फिर यूं कह लें कि इसकी वजह से अदाकारी कितना मुतासिर हुई है, और एक अच्छे अदाकार में सबसे अहम खूबी क्या होती है?
जी हाँ, काफ़ी काम हो रहा है और काफ़ी नए अदाकार भी आए हैं और फनकार आए हैं इस फील्ड में, अच्छा काम भी कर रहे हैं। जो आप कह रही हैं कि उनमें क्या कमी महसूस होती है, तो मुझे लगता है कि जैसे और शोबों में जो लोग काम कर रहे हैं उनके अंदर जो कमी है वही कमी मुझे लगता है कि हमारे इस फील्ड के लोगों में भी वही कमी है, और वो है वक्त की कमी, क्योंकि बहुत तेज़ी से चीज़ें आ जाती हैं सामने आपके, और आपको अपने ऊपर अपने प्रोफेशन पे काम करने का मौका नहीं मिलता, अपनी सलाहियत और काबिलियत को बढ़ाने का टाइम नहीं मिलता। तो ये वक्त की कमी है, इसमें उनको चाहिए कि थोड़ा सा वक्त अपने आप को दें, अपनी सलाहियत को बढ़ाने में दें, कुछ सीखें, कुछ बेहतरी लेकर आएँ चीज़ों में, वो वक्त की कमी दूर कर लेंगे तो इंशाल्लाह और दूसरी कमियां जो हैं वो भी दूर हो जाएंगी। वक्त दें अपने आप को, और जो अच्छे अदाकार तो मैं समझता हूँ कि वो किरदार में ढल जाता है, और किरदार में ढलने के लिए वो मेहनत करता है और वो कोशिश करता है कि उस किरदार में ढलने के लिए जितनी भी जो बारीकियां हैं वो तलाश करे और उस किरदार में समो दे किसी भी तरह से। ہمارے انفارچونیٹلی ایکٹرز جو ہیں وہ یہ سمجھتے ہیں کہ کیسا لگ رہا ہوں سے ہی کام آگے چلے گا, جبکہ ایکٹر کی ٹریننگ یہ نہیں ہے کہ وہ کیسا لگ رہا ہے, یہ تو ماڈل کی ٹریننگ ہوتی ہے کہ اسے سوچنا ہوتا ہے کہ میں کیسا لگ رہا ہوں یا میں کیسا دکھ رہا ہوں. ایکٹر کی ٹریننگ تو یہ ہے کہ اسے بھول جانا ہوتا ہے کہ میں کیسا لگ رہا ہوں, اسے یہ صرف یہ سوچنا ہوتا ہے کیا میں کردار میں ڈھل گیا ہوں, کیا کہ میں کردار میں اتر گیا ہوں, اور یہ بھول جانا ہے اسے کہ وہ دکھ کیسا رہا ہے. تو اگر یہ ان تمام چیزوں کو ذہن میں رکھیں گے تو انشاءاللہ آگے اچھا کام کریں گے اور یادگار کام کریں گے. اور جتنے بھی آپ اپنے بڑے پرانے ایکٹرز کا کام دیکھتے ہیں اور ابھی جو کام ہو رہا ہے اور دنیا بھر میں, ان میں آپ اچھے ایکٹرز کا کام دیکھتے ہیں تو آپ نے اس کو آپ میں ایک اس میں محنت چھپی ہوئی نظر آئی. تو وہ محنت بڑی ضروری ہے, اور ہر پروجیکٹ کو بالکل ایسے تصور کریں کہ جیسے یہ زندگی کا پہلا پروجیکٹ ہے, کیونکہ اس میں ایکسپیرینس میں سمجھتا ہوں کہ کچھ بھی نہیں ہوتا, کیونکہ جب بھی آپ کام کرنے کے لیے جاتے ہیں تو ایسا لگتا ہے کہ یہ آپ کا پہلا دن ہے. آپ یہ نہ سوچیں کہ میں تو ہمیشہ سے یہ کام کرتا ہوں میں نکال دوں گا, نہیں, ہر کردار میں ہر پروجیکٹ میں آپ کو بالکل ایسے سوچ کے جانا ہے جیسے آپ پہلے دن پہنچ رہے ہیں اور آپ نے پہلی دفعہ کام کرنا ہے, تو آپ اتنی ہی محنت کریں گے جتنی محنت آپ نے کرنی اس حوالے سے.
سامعین, آپ سن رہے ہیں وائس آف امریکہ واشنگٹن کی اردو سروس, میں ہوں سعدیہ زبرانجا اور ہم بات چیت کر رہے ہیں فلم اور ٹی وی کے اداکار, ڈائریکٹر, پروڈیوسر اور رائٹر محمد احتشام الدین صاحب سے. احتشام صاحب, آپ کو شہرت کس ڈرامے سے ملی؟
شہرت مجھے سن 2004 میں میں نے ایک شارٹ فلم کی تھی جس کا نام تھا شاہ رخ خان کی موت. وہ فلم جو تھی کوئی 56 منٹس کی وہ فلم تھی, اور وہ لکھی بھی میں نے تھی اور اسے ڈائریکٹ بھی میں نے کیا تھا. تو اس وہ فلم کارا فلم فیسٹیول ہوتا تھا اس زمانے میں, تو اس میں وہ چلی, اور پھر اس کے بعد اس نے دنیا بھر کے آرٹ فیسٹیولز کیے تھے جہاں اسے اس کو اسکرین کی گئی. تو وہاں سے سمجھ لیں آپ, میں سمجھتا ہوں کہ لوگوں نے مجھے جانا, جسے شہرت کہہ لیں یا لوگوں نے کام کو پسند کیا. تو وہ فلم تھی شاہ رخ خان کی موت جس سے مجھے لوگ سمجھے کہ ہاں یہ کچھ اس حوالے سے کر سکتے ہیں. اور اس کے بعد پھر سلسلہ شروع ہو گیا تھا, کچھ اور پلیز کیے میں نے, اور پھر شارٹ فلمز کیں اور ٹیلی فلمز کیں. یہ جو سیریل تو میں بہت آگے میں نے کیا, اسیر زادی جو تھا وہ میرا پہلا سیریل تھا, اور ابھی بھی میں نے پاس کوئی اتنے نمبر نہیں ہے اس کے, وہ میں نے 5 سیریل کیے ہیں ابھی تک. اور یہ کام جو تھا شاہ رخ خان کی موت, یہ سمجھ لیں آپ ایک طریقے سے مجھے اس فیلڈ میں مکمل طور پر لے کر آیا, کیونکہ اس سے پہلے یعنی یہ جو فلم میں نے بنائی تھی اس وقت میں ایک جاب کرتا تھا کارپوریٹ کمیونیکیشنز سوئی سدرن گیس کمپنی میں, میں جاب کر رہا تھا, اور یہ پورا ایک طریقے سے ایک شوق تھا جو میں نے لکھا بھی اور پھر میں نے ڈائریکٹ بھی کیا. تو اس کے بعد پھر یہ جو ہوا کہ مجھے آفرز آنے شروع ہوئیں مختلف جگہوں سے, تو پھر میں نے 2006 میں پھر وہ جاب چھوڑ دی تھی اور پھر میں مکمل طور پر اس فیلڈ میں آیا. تو شاہ رخ خان کی موت میں سمجھتا ہوں کہ وہ کام تھا جس کی وجہ سے مجھے میں مشہور ہوا اس حوالے سے.
آپ کا اپنا پسندیدہ آل ٹائم ڈرامہ یا فلم کون سی ہے؟
اچھا, یہ بڑا مشکل سوال ہے کہ آپ کو اپنی چیز میں سے کون سی چیز سب سے زیادہ پسند ہے, کیونکہ وہ سبھی پروجیکٹ جو ہیں وہ دل لگا کے کیے تھے, اور چاہے وہ آپ شروع کا کام دیکھ لیں یا ابھی تک کے کام دیکھ لیں, تو سبھی سے پیار ہے. اور ایسا ہی ہے جیسے بچوں سے پیار ہوتا ہے, تو آپ اپنے کسی بچے کو آپ یہ نہیں کہہ سکتے مجھے زیادہ یا یہ مجھے زیادہ, وہ تقریباً برابر ہی ہوتے ہیں سارے کے سارے. اور اچھے برے لوگوں میں پسند کیے گئے یا نہیں کیے گئے تو وہ بھی اس پہ سر انداز نہیں ہوتے, کیونکہ ہر پروجیکٹ کے ساتھ آپ کی کچھ یادیں جڑی ہوتی ہیں, اور موسٹلی اچھی یادیں, کیونکہ آپ ظاہر ہے ابھی تک آپ یہ کام کر رہے ہیں تو ایک کے بعد ایک آپ پروجیکٹ کرتے جا رہے ہیں, تو موسٹلی آپ اچھی ہی یادوں کے ساتھ जा रहे होते हैं, और कुछ चीज़ें जो अच्छी यादें जो हैं वो वाबस्ता हैं। और ज़ाहिर है आप जब अभी तक ये काम कर रहे हैं तो अच्छी यादें ही ज़्यादा होंगी, तभी आप ये काम कर रहे हैं, वरना आप ये काम छोड़ चुके होते हैं। और हर प्रोजेक्ट के साथ जो कुछ ऐसे ऐसी बातें जो नापसंदीदा रही हों वो भी जो है वो उस वक्त ऐसा लग रहा था, लेकिन बाद में ये पता चला कि वो भी एक लर्निंग कर्व था, और उससे आपने बहुत कुछ सीखा और फिर आप आगे बढ़े। तो ये जो जितने भी प्रोजेक्ट्स हैं मेरे वो मुझे सारे के सारे अजीज़ हैं, और मुझे सब मज़ा आता है उन सबको सोच के भी, उनको देख के भी, और मुझे सबसे ही जो है वो एक ख़ास लगाव सा है। तो किसी एक प्रोजेक्ट का नाम नहीं। और फिल्म तो खैर वैसे भी अगर फुल लेंथ फीचर की बात करें तो अभी तक सिर्फ एक ही की है सुपरस्टार, दूसरी जो है वो आप अगले साल देखेंगे इंशाल्लाह दम मस्तम। हाँ, शॉर्ट फिल्म्स की सूरत में काफ़ी शॉर्ट फिल्म्स हैं जो मैंने की थी, वो सारी की सारी बड़े दिल से की हुई हैं। तो मैं किसी एक का नाम लेकर मैं किसी भी प्रोजेक्ट को मैं ये नहीं चाहूँगा कि वो कहीं पीछे हो जाए, वो मेरे लिए सब बराबर हैं, एक जैसे हैं।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर facebook.com/voaurdu पर बराह रास्त देख सकते हैं।
कुछ अपनी जिंदगी के बारे में बताइए, बच्चों के बारे में, किसी को इस जाने बाने का शौक है, आपको कितना सराहते हैं घर वाले?
हर इंसान की जिंदगी में ना घर बड़ा एक अहम रोल प्ले कर रहा होता है। जहाँ भी आप पहुँचते हैं ना, और आपको अगर सराहा जाता है या आप कामयाब हैं, तो उसमें आपके घर वालों का, आपके दोस्तों का, आपके चाहने वालों का बड़ा हाथ होता है, जो कदम कदम पर आपको मोटिवेट करते हैं, आपको आपके जज्बे को कभी ठंडा नहीं होने देते, वो आपको सपोर्ट करते हैं। तो ऐसा ही मेरे साथ भी हुआ, बड़े मोहब्बत करने वाले मेरे ज़िंदगी में अल्हम्दुलिल्लाह, बड़े खुशकिस्मत लोगों में से अपने आप को समझता हूँ कि जिसे इतने चाहने वाले मिले, और उसमें मेरा घर भी शामिल है। मेरी माँ ख़ुद भी लिखती रही हैं वो अपने ज़माने में, कॉलेज के ज़माने में, और काफ़ी कॉम्पिटिशन्स में उन्होंने प्राइज़ भी जीते, और वो अपने वक्त में अफसाने लिखा करती थी। फिर शादी के बाद उन्होंने उसे कम किया धीरे धीरे मेरे ख्याल है, और फिर अभी शायद को भी कुछ लिखती हैं लेकिन छपने नहीं देती, वो अपने पास ही लिख के रखती हैं। जो कुछ छपा उनका वो मेरे ख्याल है शादी से पहले ही छपा, उसके बाद फिर उन्होंने बहुत कम कर दिया इस हवाले से लिखना। लेकिन उनकी बड़ी मेरे साथ वो रही कि जो भी मैं करता रहा उसको बहुत खुश दिली के साथ उन्होंने एक्सेप्ट भी किया, और मुझे हमेशा सपोर्ट किया, और मुझे एक हिम्मत में मुझे दिलाती रही हमेशा कि तुम जो करना चाहते हो वो करो और बस काम करते रहो, और फिर इंशाल्लाह अच्छे से अच्छा होता चला जाएगा। और वही हुआ मेरे साथ भी। इसी तरह से मेरे वालिद थे जिनका इस यानी इससे कोई ताल्लुक़ नहीं था, वो सुई सदन गैस कंपनी में मुलाजमत करते थे, और कोई 45 साल उन्होंने उस इदारे को दिए, और उन्होंने उसमें अपना नाम बनाया, लेकिन लेकिन उन्होंने कभी मेरे शौक़ को या मेरी चीज़ को कभी रुकावट नहीं डाली। तो ये बड़ी एक अहमियत होती है कि जो भी कुछ आप करना चाहते हैं अगर आपके वालदैन आप उसमें सपोर्ट करें तो वो आप कर जाते हैं और आप निकल जाते हैं उसमें से। तो उनकी दुआएं भी और उनकी जो नेक तमन्नाएं थी वो हमेशा साथ रही, उनकी सपोर्ट हमेशा साथ रही। फिर उसके बाद आपका घर आ जाता है, मेरी दो बेटियां हैं माशाल्लाह, और एक जो छोटी वाली हैं वो अब कॉलेज जा रही हैं, और जो बड़ी वाली हैं वो यूनिवर्सिटी में हैं, बीबी ऑनर्स कर रही हैं। लेकिन उन दोनों ने भी इसको हमेशा सराहा मुझे, और वो नाक़िद भी ज़बरदस्त हैं कि बाबा ये आपने अच्छा किया, और ये आपने इतना मज़े का नहीं किया, और इसको ये ऐसा भी हो सकता था। तो उनकी बातें भी मैं सुनता हूँ। और मेरी अहलिया हैं वो जर्मन लैंग्वेज पढ़ाती हैं, वो भी मुझे उनकी पूरी सपोर्ट रही है, क्योंकि मैं काम के लिए मुस्तकिल जिसे कहते हैं कि मसरूफ़ अमल रहता हूँ, और कभी इस शहर कभी उस शहर, तो वो मेरी गैर मौजूदगी में उन्होंने इन बच्चियों की तालीम पे भी सारी तवज्जो दी, मुझे तो वक्त कम ही मिलता है। और इसके अलावा वो मेरे काम की भी बड़ी ज़बरदस्त जिसे कहते हैं एडमायरर वो हैं, और मुझे वो मेरा काम भी पसंद करती हैं, और वो भी मुझे मशवरे देती हैं और तनकीद करती हैं। बेटियां शौक है दोनों को थोड़ा बहुत, लेकिन कभी उन्होंने इस हवाले से, क्योंकि अभी वो उनकी एजुकेशन का सिलसिला है, तो उसके बाद अगर फिर उनको कभी मौका मिलेगा या कोई ऐसा ऐसी चीज़ होगी तो ज़रूर करेंगी। छोटी वाली तो लिखने की तरफ बड़ा माइल है और वो ग्राफिक नॉवेल भी लिखना चाहती हैं आगे फ्यूचर में। उनके जहन में कुछ और एनिमेशन स्टोरीज़ जो हैं वो कुछ जहन में उनके हैं जिन्हें वो करना चाहती हैं। तो देखिए उनको वक्त कहाँ ले जाता है और कैसे वो अपनी जो चीज़ सोच रखी है उन्होंने उसको वो पूरा करती हैं। हमारी तरफ से तो पूरी उनको इजाजत है।
समय न्यू वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस है। मैं हूं सादिया जिब्रांजा और आप बातचीत सुन रहे हैं फिल्म और टेलीविजन के अदाकार, प्रोड्यूसर, डायरेक्टर और राइटर मोहम्मद एहतिशामुद्दीन की। पाकिस्तान का ड्रामा क्या बजट की वजह से उस पाए का नहीं बन पा रहा कि इसे बाकी मुल्कों में डब करके चलाया जा सके, या इसकी आलमी सतह पर पजीराई हो, या मसला मौजू है?
अच्छा जो ड्रामा है या अच्छा कोई भी, आप अगर फिल्म की बात कर लें, ड्रामे की बात कर लें, किसी भी चीज़ की बात कर लें, वो बजट का मोहताज तो नहीं होता मेरे ख्याल में। अगर कहानी आपकी बहुत अच्छी है ना तो आप उसको सादगी के साथ भी बना लें, तो वो उसके अंदर यूनिवर्सल अपील होनी चाहिए। जैसे आप कह रहे हैं ना कि हमारा ड्रामा जो है वो बजट की वजह से नहीं, अगर आप कंटेंट अच्छा करेंगे और इसी सादगी में भी बनाएंगे, उसके अंदर दम होगा, तो वो उस इसी सादगी के साथ ही, कम बजट के साथ ही दुनिया भर में वो दिखाने के काबिल होगा। कि उसके अंदर एक यानी कहानी यूनिवर्सल होनी चाहिए, लोग उस रिलेट कर सकें, जो ह्यूमन सेंटिमेंट्स और इमोशंस पे बेस करती हुई कहानियाँ होती हैं वो बहुत सादा सी होती हैं और सादा लोगों की कहानियाँ होती हैं। वो कहानियाँ दुनिया भर में आज भी मकबूल हैं और बहुत सादगी से शूट हुई हुई होती हैं। तो अगर आप ऐसे ऐसा कंटेंट लेकर आते हैं जिसमें दम होगा और वो बजट का मोहताज नहीं होता, तो ये है कि टेक्निकल जो आजकल सहूलियात हैं वो तो तकरीबन सबके पास भी वही चीज़ें आ गई हैं। तो हमारा ड्रामा भी अब जो है वो अच्छे फॉर्मेट पे बनने लगा है, हमारा सिनेमा भी जो है वो अच्छे फॉर्मेट पे ही बन रहा है। उसकी जो हमारे जो फिल्म का पहले एक मिजाज था उस मिजाज से हम हट के हम इंटरनेशनल लेवल को छूने की तरफ जा रहे हैं। लेकिन जो हमारा मसला है वो कंटेंट का, अगर वो कहानी अच्छी होगी और मजबूत होगी और उसको सही तरीके से बनाया जाएगा।
आपने हाल ही में एक नज्म तहरीर की है, ये पहली नज्म लिखने की वजह तो बताइए ही, लेकिन अपने ही लबो लहजे में हमारे सामईन के गोश गुजार भी कर दीजिए।
अच्छा, ज़िंदगी में कभी शायरी की नहीं थी, सुनने का ज़रूर शौक़ था, किताबें भी पढ़ी हैं, शायरों में भी गया हूँ, लेकिन कभी हिम्मत नहीं की कुछ चीज़ लिखने की। लेकिन चंद दिनों पहले एक ऐसा वाक़या देखा जिससे बड़ा दिल उदास हुआ और उसी दिन जहन में एक ऐसी चीज़ उभरी जिस जो एक नज़्म की शक्ल अख्तियार कर गई, तो मैंने अपने दोस्तों से शेयर किया उसको, तो उन्होंने भी सराहा, उन्होंने कहा कि बहुत उम्दा। तो फिर मैं हिम्मत हुई, मैंने कहा चलो इसको कह देते हैं कि ये हमारी पहली नज़्म है। तो अब मैं, आप कह रही हैं कि सुनाऊँ, तो मैं इसकी वजह यही है, यही थी कि जो हमारे इस मोहब्बतों के शहर कराची में ये जो मज़हबी मुनाफरत बढ़ रही है और जो एक एक हमाहंगी थी एक ज़माने में, एक हारमोनी थी, तमाम फ़िरकों के मानने वाले जो हैं वो एक दूसरे का ख्याल रखते थे, ये बहुत आहिस्ता आहिस्ता करके तो इसे बिल्कुल ही ख़त्म कर दिया जा रहा है। और ये जो नज़्म मैंने लिखी है ये एक ऐसी तस्वीर देखी मैंने जिसमें बहुत सारे लोग एक शाहरा पर मौजूद हैं एक जुलूस की शक्ल में, और वो एक फ़िरका है और वो दूसरे फ़िरके के ख़िलाफ़ ये रैली निकाल रहा है। तो उससे दिल बड़ा कटा और फिर मैंने जो मोहब्बतों के शहर में जो शाहराएं और दिल बंद करती हुई एक तस्वीर देखकर ये नज़्म जो है वो मैंने कह दी, और इस नज़्म का उन्वान है मंजरनामा। जो आँख खोली सियाह शब के किसी पहर में, तो खुद को पाया अजब नगर में। हवा में थी इस कदर कसाफत कि सांस लेना नहीं था मुमकिन। गटर उबलते थे चार जानेब, फजा में था इस कदर ताफुन। इमारतें जो खड़ी थी कल तक वो ढेर मलबे का बन चुकी थी। सियाह पत्तों के ऊंचे इफरीत अपनी कामत का बोझ ढाने तुले खड़े थे। जरा जो नजरें उठा के देखा तो सब किताबों के बोसीदा औराक فضا کی آلودگی کو تھامے ہوا میں ایسے بکھر رہے تھے کہ جیسے ان میں لکھا ہو ایک دن یہ ہو رہے گا. امید کوندی, قریب سے ایک سایہ بھاگا, ذہن کی توپوں نے اس کی جانب سوال داغا. جگہ وہی ہے جہاں کا میں ہوں, وہی ہوں میں, پھر جگہ یہ کیسے بدل گئی ہے؟ وہ کچھ نہ بولا مگر ذرا سی ہی دور جا کر ٹھہر گیا. وہ میں ایسے لپکا کہ ہاں یقیناً میری صدا پہ ہی رک گیا. وہ قریب پہنچا تو محو حیرت ہی رہ گیا میں. وہ میرے گھر کے ہی سامنے تھا, بنا یہ ملبے کا ڈھیر کیسے؟ وہ کچھ نہ بولا. ہوا کثافت بھری ہے کیوں کر؟ وہ کچھ نہ بولا. غلیظ کیچڑ کی موٹی چادر زمین نے کب سے اوڑھ لی ہے؟ وہ کچھ نہ بولا. پھر اس نے میرے ہی سامنے کچھ زمین کھودی اور اپنے تھیلے سے کچھ نکالا, گڑھے میں ڈالا, وہ بیج بویا. وہیں ابلتے گٹر کا گندا غلیظ پانی بھی اس پہ چھڑکا. پھر ایک ورق سے جو اپنے اندر بلا کی آلودگی لیے تھا ہاتھ پہنچے اور چل پڑا. وہ تڑپ اٹھا میں. میں چیخ اٹھا, یہ کیوں ہے؟ کیا ہے یہ؟ کیا جگہ ہے یہ؟ کیا گھڑی ہے جو آ پڑی ہے؟ جواب آیا, جگہ وہی ہے جہاں کہ تم ہو. کہانی اب رخ بدل رہی ہے, مکافات میں ڈھل رہی ہے. زمین کے سینے پہ نفرتوں نے جو خون بہایا تھا رفتہ رفتہ زمین کے اندر پہنچ گیا ہے. زمین انتقام لے رہی ہے.
اور آپ نے بات چیت سنی محمد احتیام الدین صاحب کی, جو فلم اور ٹیلی ویژن کے اداکار بھی ہیں, ڈائریکٹر بھی, پروڈیوسر اور لکھاری بھی. تو اب چلتے ہیں انٹرٹینمنٹ راؤنڈ اپ کی جانب. گزشتہ ہفتے بھر میں انٹرٹینمنٹ انڈسٹری میں کیا ہوا اس پر ایک نظر ڈالیں گے. ٹیلی ویژن کے آسکر سمجھے جانے والے ایمی ایوارڈز میں کامیڈی ڈراما سیریز سکسیشن, ٹی وی سیریز واچ مین اور کامیڈی سیریز شٹ کریک کئی ایوارڈ جیتنے میں کامیاب ہو گئے ہیں. کرونا وبا کے باعث اتوار کو لاس اینجلس میں ہونے والا ایوارڈ شو روایت سے ہٹ کر ورچوئل یعنی آن لائن ہوا, جس میں اداکاروں اور پروڈیوسرز نے اپنے گھر اور دیگر مقامات سے ویڈیو لنک کے ذریعے شرکت کی. شو کے دوران کرونا کی وبا اور امریکہ کی سیاسی صورتحال سے متعلق لطیفوں کے علاوہ نسلی انصاف کے حوالے سے بھی اپیلیں کی گئیں. ایچ بی او کی ڈرامہ سیریز سکسیشن بہترین ڈرامے کا ایوارڈ جیتنے میں کامیاب رہی, جس کی کہانی میڈیا سے تعلق رکھنے والے ایک گھرانے کے گرد گھومتی ہے. اداکار جرمی سٹرانگ کو ڈرامے میں بہترین اداکاری پر بیسٹ ایکٹر کا ایمی ایوارڈ ملا. ڈرامہ سیریز کی بہترین اداکارہ کا ایوارڈ یوفوریا کے لیے زندایا کے نام رہا. مجموعی طور پر سکسیشن کو بہترین ہدایت کاری اور بہترین کہانی سمیت 7 ایوارڈز ملے. ٹی وی سیریز واچ مین کو کم ایک ساتھ کی بہترین سیریز کا ایوارڈ ملا, جبکہ مجموعی طور پر یہ سیریز 11 ایوارڈز سمیٹنے میں کامیاب رہی. ایچ بی او نے مجموعی طور پر 30 اور نیٹ فلکس نے 21 ایمی ٹرافیاں سمیٹیں. واچ مین میں پولیس کے جاسوس کا کردار نبھانے والی ریجینا کنگ کو محدود سیریز کی کیٹیگری میں بہترین اداکارہ کے ایمی کا حقدار قرار دیا گیا. اسی کیٹیگری میں بہترین اداکار کا ایوارڈ آئی نو دس مچ از ٹرو کے لیے مارک روفالو کے نام رہا. ایک رن ڈاؤن موٹیل میں رہنے پر مجبور مگر امیر خاندان کے گرد گھومتی کامیڈی سیریز شٹ کریک 9 ایمی ایوارڈز حاصل کرنے میں کامیاب رہی. شٹ کریک کو بہترین کامیڈی سیریز کے ایوارڈ سمیت سیریز میں عمدہ اداکاری پر کینیڈین سٹارز کیتھرین اوہارا, یوجین لیوی, ان کے بیٹے ڈینیل لیوی اور اینی مرفی کو بھی ایمی ایوارڈ سے نوازا گیا. کرونا وبا کی وجہ سے ایوارڈز کی تقریب سے قبل نہ تو کوئی ریڈ کارپیٹ ہوا اور نہ ہی مداحوں کو آنے کی اجازت دی گئی. تاہم ایوارڈ شو کی انتظامیہ نے کیمرے اور مائکرو فونز 125 مختلف مقامات پر موجود نامزدگیاں حاصل کرنے والے افراد کو بھجوائے, جنہوں نے انٹرنیٹ کے ذریعے تقریب میں شرکت کی.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر facebook.com/VOA اردو پر براہ راست دیکھ سکتے ہیں.
اور اب چلتے ہیں بالی ووڈ کی جانب. مقبول خان نے فلم خالی پیلی سے ہدایت کاری کا آغاز کر دیا ہے. ان کا کہنا ہے کہ اس رومانٹک ایکشن فلم میں انہوں نے اس ممبئی کا نقشہ پیش کیا ہے جسے انہوں نے اپنے لڑکپن میں دیکھا تھا. بھارتی ویب سائٹ glamsham.com کے مطابق اس فلم کا ٹریلر منگل یعنی 22 ستمبر کو آن لائن ریلیز کیا گیا. مرکزی کردار نبھائے ہیں انانیا پانڈے اور ایشان خطر نے. ہدایت کار مقبول خان کا کہنا ہے کہ انہوں نے اس رومانٹک تھریلر فلم میں اس ممبئی کو پیش کیا ہے جو کبھی بمبئی تھی, اور ناظرین کو بھی وہی جھلک دیکھنے کو ملے گی. فلم خالی پیلی 2 اکتوبر کو ریلیز کی جائے گی. یہ وائس آف امریکہ واشنگٹن کی اردو سروس ہے اور میں ہوں سادیہ زبرانجھا. فلم میکر وپل شاہ نے نئے رائٹرز, ڈائریکٹرز اور ٹیکنیشینز کے لیے ایک ورک شاپ کا انعقاد کیا ہے. وقت, دی ریس اگینسٹ ٹائم اور نمستے لندن کے ہدایت کار کا کہنا ہے کہ وہ نئے آنے والوں کے آئیڈیاز کی قدر کرتے ہیں. بھارتی ویب سائٹ glamsham.com کے مطابق وپل شاہ کہتے ہیں کہ نئے لکھاری ان کے وقت سے کہیں بہتر اور ٹیلنٹڈ ہیں اور اپنے کام کے بارے میں بہت سمجھ بوجھ رکھتے ہیں. वो कहते हैं कि मुझे उनके साथ काम करके बहुत खुशी होगी और वो कुछ नए लिखने वालों के साथ काम कर भी रहे हैं। ये वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस है। गुज़श्ता कुछ माह से सोनम कपूर ऑनलाइन नफरत आमेज पैगामात से नबरदाजमा है जिसने उनकी जहनी सेहत को मुतासिर किया। भारतीय वेबसाइट द हिंदुस्तान टाइम्स के मुताबिक सोनम का कहना है कि उन्होंने अपनी जहनी सेहत को मद्देनजर रखते हुए कमेंट सेक्शन ब्लॉक कर दिया था और अपना ही नहीं अपने वालदैन का भी कमेंट सेक्शन उन्होंने बंद कर दिया ताकि उन्हें मनफी रवैयों का सामना न करना पड़े। अदाकार सुशांत सिंह की मुबैना खुदकुशी के बाद फिल्मी खानदान के बच्चों को अवाम के मनफी रवैयों का सामना रहा। इन्हीं में अनिल कपूर की साहबजादी और अदाकारा सोनम कपूर का भी शुमार होता है। सुशांत सिंह के परिवारों का इल्जाम है कि फिल्मी खानदान से ताल्लुक रखने वाले अदाकारों को ज्यादा मौके मिलते हैं और बाहर से आने वालों को काम मिलने में मुश्किल होती है और नतीजतन वो डिप्रेशन का शिकार हो जाते हैं। सोनम कहती हैं कि ऑनलाइन नफरत के इजहार ने उन्हें परेशान किया था लेकिन अब वो बेहतर हैं।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम हमारे फेसबुक पेज facebook.com/voaurdu पर भी बराह रास्त देख सकते हैं।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप ये शो सुन रहे हैं और मैं हूँ सादिया जिब्रांझा। आप हमें मैसेज भेज सकते हैं facebook.com/sadiazibranjha/voaurdu पर और ताज़ा तरीन खबरों और वीडियो रिपोर्ट्स के लिए आप आइए हमारी वेबसाइट urduvoa.com पर और हमारा ट्विटर और इंस्टाग्राम हैंडल है @voaurdu। और अब आपका पसंदीदा ब्यूटी सेगमेंट सुनते हैं मारिया तारड से।
और इस हफ्ते हम स्किन केयर और मेकअप से थोड़ी सी ब्रेक लेंगे और हम बात करेंगे आपके बालों के बारे में, अपने बालों को कैसे हेल्थी रखना है और कैसे उनको खूबसूरत रखना है। तो जैसे हमारी अम्मियों ने और नानियों ने हमें सिखाया था कि अपने बालों पे हमेशा तेल लगा के उसको धोएं, ये बात काफ़ी हद तक सही है, लेकिन ये करते हुए हमें इस बात पे ध्यान ज़रूर देना पड़ेगा कि हम कौन सा ऑयल यूज़ कर रहे हैं। काफ़ी सारे ऑयल्स ऐसे होते हैं जो बालों में नहीं लगाने चाहिए क्योंकि वो आपके पोर्स को क्लॉग कर देते हैं, आपके बाल और गंदे और मैले रहते हैं और इवेंचुअली वो जो आप बार देखते हैं कि थिक थिक सी लुक आती है वो बालों में आती है। तो ये ऑयल्स जैसे होते हैं ये आपके बालों को हेल्प नहीं करते बल्कि हार्म करते हैं। लेकिन कुछ ऑयल्स ऐसे हैं जो कि आपके स्किन के लिए बहुत अच्छे हैं, आपके स्कैल्प के लिए बहुत अच्छे हैं। इनमें से एक कोकोनट ऑयल है, आप कहीं से भी खरीद सकते हैं, बस ध्यान रहे कि ये कोकोनट ऑयल नेचुरल है, कोई केमिकल्स इसमें ना हो। ऑलिव ऑयल, जैतून का ऑयल और होहोबा ऑयल, ये सब आपको लोकल फार्मेसी से मिल जाएंगे या आपको लोकल सैलून से भी, कई सैलून्स रखते हैं। बट प्लीज़ जब आप कोई भी प्रोडक्ट ख़रीदें तो उसका इंग्रेडिएंट्स ज़रूर पढ़ें। अगर उसके इंग्रेडिएंट्स में ऐसे केमिकल्स हैं जो आप आसानी से पढ़ नहीं सकते या प्रोनाउंस नहीं कर सकते तो ये प्रोडक्ट मत लें। और सबसे इंग्रेडिएंट्स की लिस्ट के सबसे आगे जो सी चीज़ लिखी होगी ना, सबसे हाई परसेंटेज उस चीज़ की इस्तेमाल की गई होगी। इसका मतलब ये है कि इवन अगर आप कोई खाना लेते हैं या आप कोई मेकअप की चीज़ लेते हैं, जो चीज़ इंग्रेडिएंट्स की लिस्ट में सबसे पहले होगी उसकी परसेंटेज ज़्यादा होती है और बाद में फिर वो कम कम करी जाते हैं। सो इट्स इंग्रेडिएंट्स की ऑर्डर ये होती है, लिस्ट ऑफ मोस्ट यूज्ड टू लेस यूज्ड। तो इसका मतलब कि अगर आप कोई जूस लेते हैं और उस जूस में सबसे पहला इंग्रेडिएंट पानी है तो उस जूस में पानी ज्यादा है और फ्रूट जूस कम है। सो आप ये ट्रिक कहीं भी अप्लाई कर सकते हैं, चाहे वो खाने की ग्रोसरीज में हो, चाहे अपने ब्यूटी प्रोडक्ट्स की ग्रोसरीज शॉपिंग लिस्ट में हो, बट डेफिनेटली आप इसको जरूर इंग्रेडिएंट्स पे ध्यान जरूर दिया करें। तो वापस चलते हैं हम स्कैल्प के बारे में, अपने बालों के बारे में, कि अगर आप तेल लगाती हैं तो आप हफ्ते में एक या दो दफ़ा से ज़्यादा ना लगाएं। ये ज़रूरी नहीं है कि आप रोज़ लगा के अपने बाल धोएं, आप वीकेंड पे या वीक पे दरमियान में एक दिन छोड़ के, दो दिन छोड़ के इस तरह भी लगा सकती हैं। और कोशिश करें कि आप कोकोनट ऑयल, ऑलिव ऑयल और होहोबा ऑयल यूज़ करें। दूसरा मैं एक बहुत आसान सा ट्रिक आपको बताऊं कि जब आप नहाने से पहले आप नहाने के लिए तैयार हो रहे होते हैं तो अपना शैम्पू और अपना कंडीशनर थोड़े से गर्म पानी में थोड़ी देर के लिए रख लें। उबलता हुआ हो, इतना गर्म नहीं कि मतलब जिससे हम शावर लेते हैं, लेकिन इतना गर्म जिसमें हम चाय बनाएं या ऐसा कुछ। तो अगर आप 5 मिनट अपना शैम्पू और अपना कंडीशनर उसमें रख देंगे तो आप आपको महसूस होगा कि जब आप वो इस्तेमाल करते हैं उसके इंग्रेडिएंट्स एक्टिवेट हो जाते हैं और आपके बालों को ज्यादा बेनिफिट देंगे और आपको ऐसे महसूस होता है जैसे आप किसी बहुत ही फैंसी स्पा में हैं और आपको सेल्फ केयर और सेल्फ लव का एहसास होता है. एंड एवरीवन को ये एहसास जरूरी है. आप अपने दिन को थोड़ा सा और खुश और थोड़ा सा और प्लेजेंट बना सकती हैं. फाइनली मैं इतनी हूँ नहीं बहुत बड़ी एडवोकेट ऑफ हेयर मास्क. मुझे ऐसे लगता है जैसे अगर आप प्रॉपर ऑयलिंग कर रहे हैं, सही वाला ऑयल यूज़ कर रहे हैं और आप प्रॉपर क्लेंजिंग कर रहे हैं, अच्छा शैम्पू का यूज़ कर रहे हैं तो आपके बाल हेल्थी रहेंगे. लेकिन अगर आपको मास्क ज़रूरी है या आपको लगता है जैसे मास्क से ज़्यादा हेल्प होती है तो आप डेफिनेट एक अंडा लें और उस अंडे में आप कोई सा भी फैटनिंग एजेंट डालें. फैटनिंग एजेंट मकसद के अगर आपके घर में मेयोनेज है या अगर आपके घर में मलाई है या अगर आपके घर में क्रीम है तो इस चीज़ को उसके अंदर मिक्स करें. और अगर नहीं है तो आप वही अपने हैंडी किचन में से ऑलिव ऑयल ले लें और एक चम्मच ऑलिव ऑयल मिक्स करें और ये अपने बालों को लगा के 15 मिनट रहने दें. कम से कम 15 मिनट अगर आपको थोड़ी देर ज़्यादा रखने हैं तो कोई मसला नहीं है. और वो अपने बालों को एक टॉवल में रैप करें और वो जो तौलिया है जो आप बालों को रैप कर रहे हैं उसको इस्त्री करें ताकि वो भी वार्म हो. ये भी आपके हेयर मास्क के इंग्रेडिएंट्स को एक्टिवेट करेगा और आपके बाल इंशाल्लाह बहुत खूबसूरत होंगे और बहुत हेल्थी लगेंगे.
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर.
वॉइस ऑफ अमेरिका की उर्दू सर्विस से आप सुन रहे हैं ये शो और मैं हूँ सादिया ज़िब्रान झा. और अब चलते हैं आपके पैगामात की जानिब. रोहान अली खान ने पिशावर से पैगाम भेजा है. लिखते हैं सादिया पाजी बड़े अरसे बाद लगा कि चार्ट बस्टर सुन रहा हूँ. कैसे हैं आप सब और क्या आप लोग एक दूसरे के यहाँ आते जाते हैं? रोहान बहुत शुक्रिया. हम सब बिल्कुल ठीक हैं. और रहा सवाल एक दूसरे के यहाँ आने जाने का तो COVID-19 से पहले जब दुनिया एक मुख्तलिफ दुनिया हुआ करती थी हम एक दूसरे से रोज दफ्तर में भी मिलते थे और एक दूसरे के घरों में भी आना जाना था. लेकिन अब तो जाहिर है एक दुनिया ही बिल्कुल बदल गई है. जितना रब्ता आपके साथ है यानी आवाज का रब्ता उतना ही अपने कलीग्स के साथ है. कुदसिया फातमा ने पन्नो आकिल से लिखा है कि उन्हें बड़ी खुशगवार हैरत हुई वॉइस ऑफ अमेरिका के शो में ब्यूटी टिप्स सुनकर. कहती हैं सादिया बाजी बड़ा अच्छा लगा और मैंने खुद भी ट्राई किया और अपनी बड़ी बहन को भी ट्राई करवाया. मारिया और आप बिल्कुल ठीक कहती हैं कि इंसान को थोड़ा बहुत वक्त निकाल कर अपना ख्याल जरूर रखना चाहिए. सामिन आप हमें मैसेज भेज सकते हैं facebook.com/sadiazibranjavoe पर और ताज़ा तरीन खबरें और वीडियोस देख सकते हैं हमारी वेबसाइट urduvoe.com पर और हमारा ट्विटर और इंस्टाग्राम हैंडल है @voaurdu. बाबर अली 36 चक से लिखते हैं कि मुझे किताबें पढ़ने का बहुत शौक है और मैंने इस सारी सूरत हाल में अपना ये शौक खूब पूरा किया है. सयाने बिल्कुल ठीक कहते हैं कि किताब से बेहतर कोई साथी नहीं. वाकई दुरुस्त कहते हैं. मैं अपने दोस्तों और तमाम सुनने वालों से कहना चाहता हूँ कि अपनी रूटीन से किताब को मत निकालें, चाहे एक सफा ही पढ़ें लेकिन पढ़ें जरूर. बहुत अच्छी बात है बाबर. इकबाल मोहम्मद पाक पतन से लिखते हैं कि मैंने आपकी एक लिसनर की बातें सुनकर खुद भी घर के पिछले सहन में मौसमी सब्जियां उगाने का सोचा है और मैंने घर में रहते हुए अपनी सेहत का ज्यादा ख्याल रखना शुरू कर दिया है. वॉक को अपनी रूटीन का हिस्सा बनाया है और पोर्शंस में खाना खाता हूँ और सब्जियां और खास तौर पर हरी सब्जियां जरूर शामिल करता हूँ. बहुत जबरदस्त इकबाल साहब. ये सब कोरोना के बाद भी जारी रहना चाहिए इकबाल साहब, भूल मत जाइएगा. समिया लिखती हैं कि मैंने कोरोना से पहले एक छोटा सा काम शुरू करने का सोचा था. वो ये था कि मैं अपने हाथ से छोटे छोटे गमले पेंट करके उनमें कैक्टस लगाकर ऑनलाइन बेचना शुरू करूं. फिर ये सब हो गया और मेरा कारोबार शुरू होने से पहले ही खत्म हो गया. लेकिन 2 माह बाद मैंने सोचा कि कोरोना से क्या होता है, मैंने तो ऑनलाइन ही काम शुरू करना था. तो मैंने इब्तदा में 25 गमले तैयार किए हैं जिनमें से 10 बिक भी गए हैं. यकीन करें बाजी बहुत ही अच्छा लगा. अपनी ये खुशी आपके साथ शेयर करना चाहती हूँ. सुमैया बड़ी अच्छी बात है कि आपने अपने आइडिया को अमली जामा पहनाया और नतीजा भी अच्छा आया. और आपको बताते चलें कि आप ये शो सुन रहे हैं वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से और मैं हूँ सादिया ज़िब्रान झा.
ये वॉइस ऑफ अमेरिका है. आप हमारे प्रोग्राम हमारे फेसबुक पेज facebook.com/voaurdu पर भी बराह रास्त देख सकते हैं.
इसके साथ ही हमारा आज का ये शो खत्म होता है. आप हमें मैसेज भेज सकते हैं facebook.com/sadiazibranjavoaurdu पर और ताज़ा तरीन खबरों और वीडियो रिपोर्ट्स के लिए आप आइए हमारी वेबसाइट urduvoa.com पर और हमारा ट्विटर और इंस्टाग्राम हैंडल है @voaurdu. अगले हफ्ते आपसे हवा के दोष पर फिर मुलाकात होगी. सादिया ज़िब्रांझा को वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से इजाजत दीजिए. अपना और अपने आसपास वालों का बहुत ख्याल रखिएगा. अल्लाह निगेबान.
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا